आनुवंशिक स्रोतमा पहुँच र लाभको बाँडफाँड, जैविक विविधताको संरक्षणमा एकीकृत प्रयास
हामी प्रस्तुत गर्दैछौ। आनुवंशिक स्रोतमा पहुँच तथा लाभ बाँडफाँडको अवधारणा, अभ्यास, अनुभव र सम्भावनाको सम्पूर्ण चित्र। कार्यक्रम आनुवंशिक स्रोतमा पहुँच र लाभको बाँडफाँड।
नमस्कार, आनुवंशिक स्रोतमा पहुँच र लाभको बाँडफाँड सम्बन्धी रेडियो कार्यक्रममा यहाँलाई हार्दिक स्वागत छ। म सुजाता कार्की। नेपाल सरकार, वन तथा वातावरण मन्त्रालय र अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ आयुषियानको सहकार्यमा यो कार्यक्रम तयार पारिएको हो। विश्व वातावरण सुविधा जेफको आर्थिक सहयोगमा कार्यान्वयन भइरहेको नेपालमा नागोया अभिसन्धि कार्यान्वयनको लागि क्षमता अभिवृद्धि परियोजना अन्तर्गत नेचर मिडिया नेटवर्कले यो रेडियो कार्यक्रम तयार पारेको हो। यो कार्यक्रम तपाई कास्कीको रेडियो बाराही, दोलखाको रेडियो सैलुङ र काठमाडौँबाट देशैभरि प्रसारण हुने इमेज एफएमबाट हरेक महिनाको 15-15 दिनमा शनिबार सुन्न सक्नुहुन्छ। अघिल्लो कार्यक्रममा हामीले जैविक तथा आनुवंशिक स्रोतमा भएका अध्ययन अनुसन्धानहरू तथा यस्ता अध्ययन अनुसन्धानले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा समुदायलाई पुर्याएको फाइदा र सरोकारवाला निकायहरूको भूमिका, चासो तथा प्रयासबारे विज्ञहरूसँग छलफल गरेका थियौँ। कार्यक्रमको 12 भागमा आज हामी जैविक तथा आनुवंशिक स्रोतको संरक्षण, दिगो उपयोग तथा परम्परागत ज्ञानको अभ्यासका लागि चाहिने क्षमता तथा सिपको उपलब्धता र आवश्यकता बारे छलफल गर्ने जमर्को गर्दैछौ। आनुवंशिक स्रोत सम्बन्धी लामो समयदेखि कार्य गर्दै आउनुभएका विज्ञहरूको अनुभव आज हामी सुन्छौ। आनुवंशिक स्रोत र सिपका कुरा गर्न हामीसँग हुनुहुन्छ वन तथा वातावरण मन्त्रालयका उपसचिव धनञ्जय लामिछानी र कृषि मन्त्रालयका उपसचिव अनिल आचार्य। कुराकानीको साथमा हुनुहुन्छ पिताम्बर सिग्देल।
यहाँहरू दुवैजनालाई कार्यक्रममा स्वागत छ।
धन्यवाद।
म धनञ्जय सरबाट कुराकानी सुरु गर्न चाहन्छु। आनुवंशिक स्रोतको संरक्षण र लाभको बाँडफाँडका लागि वन तथा वातावरण मन्त्रालयबाट कस्ता क्षमता अभिवृद्धिका कार्यक्रमहरू सञ्चालन भइरहेका छन्?
वन तथा वातावरण मन्त्रालय हाम्रो नेपालको जैव विविधता र आनुवंशिक स्रोत सम्बन्धी एउटा केन्द्रीय भूमिका निर्धारण गर्ने मन्त्रालय हो। अहिले चाहिँ जैव विविधता रणनीति कार्यान्वयन योजना भन्छ, त्यो एनबी साप भनेर भनेको छौँ, त्यो पनि कार्यान्वयनको चरणमा छ। अब अहिले हालसालै नागोया अभिसन्धि पनि आएको छ र यसले विशेष गरी जैव विविधता महासन्धिको तेस्रो उद्देश्य जुन आनुवंशिक स्रोतमा पहुँच र त्यसको लाभको बाँडफाँड भनेको छ, नागोया अभिसन्धिलाई कार्यान्वयन गर्नको लागि हामीले एक एउटा चाहिँ परियोजना मार्फत पनि हामीले काम अगाडि बढाएका छौँ। तत्कालको लागि के भने हामीले अब एउटा ऐन नियम हामीले बनाउनु पर्नेछ र त्यसको लागि यो कानुनी सुनिश्चितता गर्नको लागि हामी अहिले त्यसको चाहिँ क्षमता अभिवृद्धि छौँ। हामी चाहिँ राष्ट्रिय लेभलमा र स्थानीय लेभलमा पनि हामीले चाहिँ सँगसँगै यसलाई चाहिँ अगाडि बढाउनु पर्नेछ, किनभने यो नितान्त नौलो विषय भएको हुनाले हामी अगाडि बढ्नुपर्नेछ।
म अनिल सरलाई पनि त्यही प्रश्न दोहोऱ्याउन चाहन्छु। कृषि मन्त्रालयले चाहिँ क्षमता अभिवृद्धिका के कस्ता कार्यक्रमहरू सञ्चालन गरिरहेको छ?
विगतदेखि नै वास्तवमा नीतिगत प्रयासहरू पनि भएको छन्। कृषि जैविकता नीति 2063 र त्यसलाई अझ पहिलो संशोधन गरेर 2071 पनि हाम्रा जैविकता स्रोतहरूको संरक्षण गर्ने, सम्वर्धन गर्ने र स्थानीय निकायहरूकोलाई त्यसमा पहुँच पुर्याउने कुराहरू, त्यसमा लिने लाभ बाँडफाँडका कुराहरू र त्यतिलाई जतिसक्दो हामीले उपयोग गरेर ल्याउनु पऱ्यो। आनुवंशिक स्रोतको चाहिँ वास्तवमा संरक्षणको लागि विगतमा विभिन्न किसिमका पार्कका कुराहरू, सामुदायिक बिउ ब्याङ्कका कुराहरू, त्यसलाई बढावा दिनलाई नीतिगत प्रयास एउटा भएको छ भने अर्को चाहिँ स्ट्राटेजिक एक्सन प्लान पनि 18-25 भनेर यसलाई ल्याएर संरक्षण सम्वर्धन गर्ने कुरा आउँछ र जिल्ला जिल्लामा कृषि विकास मन्त्रालय अन्तर्गतका निकायका कार्यक्रमहरू पनि टाई अप गरेर अगाडि बढिरहेको छ भने अहिले सेयरिङका कुराहरूले धेरै इफेक्टिभ हुने आउनाले यसलाई बढावा दिइरहेको देखिन्छ।
पक्कै पनि धनञ्जय सर, तपाईँलाई के लाग्छ यी साँच्चै प्रभावकारी छन् अथवा यिनीहरूलाई प्रभावकारी बनाउनका निम्ति कस्ता उपायहरू अवलम्बन गर्नुपर्ला?
क्षमता अभिवृद्धि भनेको एउटा निरन्तर चाहिँ चल्ने प्रक्रिया हो, होइन, किनभने नयाँ नयाँ विषयहरू आउँछन्, नयाँ नयाँ कुराहरू आउँछन्, त्यसलाई समायोजन गरेर हामीले त्यही अनुसारको क्षमता अभिवृद्धि गर्नुपर्ने हुन्छ। जस्तै हामी पहिला अहिले जैविक स्रोतको लेभलमा काम गरेका थियौँ, होइन, जैविक स्रोतको संरक्षण गर्ने, जडीबुटीहरू सङ्कलन गर्ने, त्यसलाई बिक्री व्यवहार गर्ने थियौँ भने अब हामी जेनेटिक रिसोर्स भनेका छौँ। जेनेटिक रिसोर्स भन्ने बित्तिकै आनुवंशिक भन्ने बित्तिकै एकदम यो अलिकति गहिराईमा गएर बुझ्नुपर्ने हुन्छ र यो विषय नै त्यस्तो खालको भएको, अलिकति चाहिँ प्राविधिक विषय होइन वैज्ञानिक विषय भएको हुनाले यो विषय बुझ्न र बुझाउन पनि यसलाई चाहिँ अलिकति समय पनि लाग्छ। विभिन्न किसिमका जडीबुटीहरू र जैविक स्रोतको चाहिँ प्रयोग गरेको छ त्यसलाई चिन्न सक्ने हामीले चाहिँ हाम्रा उपभोक्ता लेभल हाम्रा जनताहरूलाई हाम्रा स्थानीय समुदाय भन्छ आदिवासी स्थानीय समुदाय कुराहरू छ किसानको छ यिनीहरूलाई चाहिँ चिन्न सक्ने बनाउनु पऱ्यो। यसलाई हामीले सदुपयोग गर्नलाई राष्ट्रिय अन्तर्राष्ट्रिय तहमा हामीले कसरी अगाडि सक्न सकिन्छ आधारहरू के हुन् र यसलाई हामीले कसरी बढीभन्दा बढी फाइदा चाहिँ देशभित्र ल्याउन सकिन्छ भन्ने कुराहरू छ। साइन्समा के डेभलपमेन्ट भएको छ रिसर्चमा के भएको छ मौद्रिक र गैर मौद्रिक चाहिँ कुराहरू छन् जस्तै हामीलाई ल्याब चाहिन सक्छ इन्फ्रास्ट्रक्चर चाहिन्छ भौतिक संरचनाहरू चाहिन सक्छ कानुन चाहिन सक्छ यी कुराहरूलाई हामी चाहिँ त्यसमा हामी चाहिँ क्षमतावान भन्ने हो र यसलाई हामीले अगाडि लान सक्छौँ भन्ने नै हाम्रो क्षमता अभिवृद्धिको उद्देश्य चाहिँ हुनुपर्छ।
अनिल सर धनन्द सरले भने जस्तै अब यी धेरै कार्यक्रमहरू छन् वन वातावरण र कृषि मन्त्रालय बिच कस्तो खालको चाहिँ सहकार्यको अहिले जरुरी देख्नुहुन्छ?
क्षमता वृद्धिको यसमा गर्नुपर्यो एक त ती त्यस्ता मूल्यवान अथवा त्यसका भ्यालु भएका एक किसिमले न्युट्रियन्टको कुरा गरौँ एन्टिअक्सिडेन्टका कुराहरू गरौँ होइन ती त्यस्ता चिजहरूको चाहिँ हामीले प्रयोग बढाउनु पर्यो। त्यसको लागि के गर्नु पर्यो त सबभन्दा पहिला भने उत्पादनमा वृद्धि गराउनु पर्यो। जब हामी प्रोडक्सन लेभल बढ्छ त्यसपछिको हाम्रो सँगसँगै के लानुपर्छ भने त्यसका मूल्य वृद्धि लानुपर्छ भ्यालु एडिसन जसलाई भनिन्छ जसले गर्दा एकातिर चाहिँ के भन्नु भने त्यस्ता वस्तुहरूको उपयोगिता पनि बढ्ने भयो भने अर्कोतिर के भने प्लस भ्यालु एडिसन गर्दाखेरि थप रोजगारी पनि सिर्जना हुन सक्ने भावनाले थप आय आर्जन गरेर हाम्रा किसानहरूले चाहिँ बढी लाभान्वित हुन सकिन्छ। यस परिप्रेक्ष्यमा वास्तवमा कृषि र वन भनेको यति अन्योन्याश्रित सम्बन्ध छ कि विगतदेखि नै सँगसँगै अगाडि बढिरहेको पनि छौँ विभिन्न फोरममा हामी छलफल गर्छौँ भने अब चाहिँ इम्प्लिमेन्टेसनमा पनि हामी सँगसँगै जान चाहिँ जरुरी चाहिँ देखिन्छ।
वास्तवमा उनीहरूसँग भएको जुन ज्ञान सिप र जानकारीहरू छ नि वास्तवमा यो चाहिँ पर्याप्त छ धनञ्जय सर अहिले?
होइन उहाँहरूले एउटा परम्परागत रूपमा एउटा बुझाइको आधारमा एउटा ज्ञानको आधारमा सिपको आधारमा उहाँले त्यसलाई प्रयोग गर्दै आउनु भएको छ। पहिलो कुरो त हामीले त्यसलाई चाहिँ उजागर गर्न जरुरी छ कहाँ कसरी प्रयोग भइरहेको छ त्यो आइसकेपछि डकुमेन्टेसन भन्छ हामी अभिलेखीकरण गर्नु पऱ्यो किनभने यसलाई पुष्टान्तरण गर्नुपर्ने कुरा पनि छ किनभने त्यो जैविक जुन स्रोत उहाँहरूले ट्रेडिसनल नलेज जुन हामी भन्छौँ त्यो चाहिँ परम्परागत ज्ञान त्यसैको आधारमा लगेर भोलि चाहिँ हामीले बायो प्रोस्पेक्टिङ भन्ने छ जैविक खोजी त्यसको आधारबाट नयाँ आविष्कार हुने हो र त्यो जेनेटिक त्यहाँ कुन गुणले गर्दाखेरि त्यो चाहिँ उपयोगी भएको हो त भन्ने कुरा त हाम्रो परम्परा ज्ञानकै आधारमा अगाडि बढ्ने माध्यम भएको हुनाले उहाँहरूले जति प्रयोग गरिराख्नु भएको छ उहाँलाई चाहिँ अब हामीले तालिम ज्ञान सिप दिएर उहाँहरूको नलेजलाई हामीले चाहिँ उहाँको गोपनीयतालाई पनि सुनिश्चित गर्दै उहाँहरूको पर्मिसन लिएर त्यो ज्ञानलाई चाहिँ सकेसम्म बढी चाहिँ उपयोग गर्नुपर्ने छ र तर एउटा कुरो के छ भने यो परम्परागत ज्ञान जुन छ आदिवासी जनजाति अथवा स्थानीय समुदायले प्रयोग गरेको त्यो चाहिँ रासोन्मुख अवस्थामा गएको छ किनभने त्यसलाई हामीले प्रमोट गर्न सकेका छैन प्रवर्धन गर्न सकिएको छैन अभिलेखीकरण गर्न सकिएको छैन त्यो सम्बन्धी कार्यक्रम पनि ल्याउन सकिएको छैन।
त्यो क्षेत्रमा काम गरिरहेका सङ्घ संस्थाहरूलाई चाहिँ हामीले कसरी ज्ञान सिपहरू उपलब्ध गराउन सक्छौँ अर्थात् उनीहरूलाई कसरी त्यो विषयमा ट्रेन गर्न सक्छौँ?
पहिलो सुरुमा त सबभन्दा पहिले डकुमेन्टेसनमा जानुपर्नेछ त्यो अपडेटबाट चाहिँ त्यो उहाँकोमा भएको ज्ञान लाई चाहिँ बढी से बढी उपयोग गराएर उहाँलाई थप त्यसबाट चाहिँ आर्थिक लाभ हुने वातावरण सिर्जना गर्न सकिन्छ त्यसमा चाहिँ ठोस कदम चाहिँ अगाडि लैजानै पर्ने देखिन्छ।
धनञ्जय सर जस्तो यो दर्ता वा प्रमाणीकरण गर्न सिकाउने यस्तो खालको क्षमता बढाउने खालको कार्यक्रमहरू चाहिँ सञ्चालन भइरहेका छन् कि छैन?
यसमा के भने वन मन्त्रालय हाम्रो तत्कालीन वन तथा भूषण मन्त्रालयले यसलाई हामी चाहिँ जैविक विविधता महासन्धिको पक्ष राष्ट्र भइसकेपछि यो तेस्रो उद्देश्य अन्तर हामीले 59 सालदेखि नै भनौँ न सन् 2002 जुन हामीले यो जैविक विविधता रणनीति ल्यायौँ त्यसपछि नै हामीले चाहिँ यो रजिस्ट्रेसन गर्नुपर्छ अभिलेखीकरण गर्नुपर्छ भनेर एक किसिमको चाहिँ सुरुवात भएको थियो र त्यसबाट हामीले विभिन्न फिल्डमा गएर तालिमहरू दिने र पाइलोटिङको रूपमा चाहिँ त्यो फर्मेटहरू चाहिँ भर्न लगाउने अनि जिल्ला स्तरीय चाहिँ हामीले जैविक विविधता समिति गठन गरेर पनि हामीले एक किसिमको के भने अवेरनेस कार्यक्रम हाम्रो केन्द्रदेखि स्थानीय तहसम्म एक चरणको पुगेको छ तर पनि यो विषय के भने अलि नयाँ पनि भएको र यसलाई अपडेट गर्दै लानुपर्ने हुनाले हामी सन् 2002 भनौँ न 59 सालदेखि अहिलेसम्म आइपुग्दा हामीले एउटा यो आनुवंशिक स्रोतको पहुँच र लाभमा बाँडफाँड सम्बन्धी एउटा ऐन तयारीको अन्तिम चरणमा पुर्यायौँ। अहिलेको हाम्रो प्रायोरिटी भनेको कानुनी सुनिश्चितता गर्ने यो नागरिक अभिसन्धिलाई कानुन गर्न र स्थानीय तहमा सचेतना जगाउने नेसनल लेभलमा पनि स्टेक होल्डरहरू कृषि मन्त्रालय वन मन्त्रालय अरू सरकारवाला निकायहरूलाई पनि यो विषय के हो भन्ने कुरामा हामी पनि बुन्नु पऱ्यो माथि तहमा र तल चाहिँ समुदाय जो त्यसका चाहिँ वास्तविक संरक्षक हुन् अथवा उपयोगकर्ता हुन् उनीहरू चाहिँ ट्रेडिसनल ज्ञान भएका चाहिँ समुदाय हुन् तिनलाई पनि चाहिँ अवेरनेस गर्दै सँगसँगै जाने प्रक्रियामा अहिले हामी छौँ र मलाई लाग्छ यसले छिटै नै चाहिँ एउटा चाहिँ गतिले चाहिँ लिन्छ।
अनि सर जस्तो यो क्षमता बढाउनका निम्ति थिङ्क ट्याङ्कहरू अथवा अन्तर्राष्ट्रिय सङ्घ संस्थाहरू अथवा एबिएसमा काम गरिरहेका विभिन्न सङ्घ संस्थाहरू हुन्छन्, उनीहरूको चाहिँ के भूमिका हुन्छ यसमा, तपाईँ के देख्नुहुन्छ?
भूमिका ठुलै हुन्छ। कुन मानेमा ठुलो हुन्छ भने वास्तवमा इन्टरनेसनल सिनेरियो के छ, हाम्रो नेसनल के छ, ग्याप कहाँनिर छ, होइन त्यो ग्यापलाई हामीले के गर्न सकिन्छ भनेर अलिकति केही खोतल्न केही निकाल्न सकिन्छ। तर हामी फेरि परिप्रेक्ष त्यसलाई चाहिँ के भने हाम्रो नेसनलमा चाहिँ लैजानु पर्ने, नेसनल ढाँचामा लैजानु पर्ने जरुरी देखिन्छ। नत्र भने हामी अन्ततिरको इन्टरनेसनल सिनेरियोलाई हामीले यहाँ आएर रेप्लिकेट मात्र गऱ्यौँ भने त्यो हामी सफल हुन सक्दैनौँ, होइन। दिगो विकासको लक्ष्यमै हाम्रो 2030 के राखिएको छ भने डिएनए ब्याङ्क स्थापना गर्ने, सामुदायिक ब्याङ्क स्थापना गर्ने भनेको छौँ, तर हामीले डिएनए ब्याङ्क अहिलेसम्म स्थापना गर्न सकेका छैनौँ, होइन। त्यसलाई हाम्रो क्यापेसिटी भने एक किसिमले इन्फ्रास्ट्रक्चरमा, होइन, अर्को फेरि हाम्रो लिमिटेड म्यान पावर छ, यो विशेष गरेर जैव विविधतामा, होइन। त्यसले गर्दाखेरि म्यान पावरलाई पनि डेभलप गर्नु पऱ्यो, प्लस इन्फ्रास्ट्रक्चर पनि डेभलप गर्नु पऱ्यो। त्यसको लागि चाहिँ साझेदारी, इन्टरनेसनल निकायहरूसँग साझेदारी गर्न चाहिँ जरुरी देखिन्छ।
जस्तो आनुवंशिक स्रोतमा पहुँच तथा लाभको बाँडफाँडका सम्बन्धमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विभिन्न वार्ताहरू, नेगोसिएसन्सहरू चाहिँ चलिरहेकै छन् र यो अन्तर्राष्ट्रिय विषय पनि हो। त्यसकारणले हामीले हेऱ्यौँ भने यसमा नेगोसिएसन स्किल अथवा वार्ताको चाहिँ जुन एक खालको चाहिँ क्षमता भनौँ न, होइन, वार्ता गर्ने वा आफ्नो चाहिँ मुद्दाहरूमा कन्भिन्स गराउनका निम्ति कुन निकायको कस्तो भूमिका हुन्छ र त्यो समुदायलाई भनौँ अथवा त्यो नेगोसिएसनमा सहभागी हुने पक्षलाई बलियो बनाउन के गर्नु पर्ला, त्यो विषयमा कामहरू भइरहेको छैन।
यो अन्तर्राष्ट्रिय वार्ता अथवा नेगोसिएसन छ नि, एकदमै कठिन विषय हो, होइन। यसको लागि तपाईँको कूटनीतिक ज्ञानदेखि लिएर विषयवस्तुको ज्ञान अनि आफ्नो चाहिँ देशको क्षमता, होइन, विभिन्न कुराहरूले चाहिँ यसलाई चाहिँ असर पारेको हुन्छ। र यसमा अहिले यहाँले भने जस्तो के भने, अब हामी नेगोसिएसनमा जाँदाखेरि हाम्रो स्थानीय तहमा एक किसिमको नेगोसिएसन हुन्छ, हामीले त्यसलाई म्युचुअल्ली एग्रिड टर्म्स भन्छौँ। त्यो भनेको आपसी समझदारीका शर्तहरू के हो भने, हाम्रो जहाँ आनुवंशिक स्रोत दिने र लिने बिच गर्ने चाहिँ त्यो किसिमको सम्झौता हो। त्यसलाई फेसिलिटेटर चाहिँ हाम्रो केन्द्रमा एउटा अथोरिटी हुन्छ, जुन यो विषय हेर्ने मन्त्रालय अथवा त्यो कुनै एउटा बडी, त्यसले चाहिँ अन्तर्राष्ट्रिय रूपमा चाहिँ उसले नेगोसिएसन गर्नुपर्ने हुन्छ। पहिला आफू कुन स्ट्यान्डमा छु, हामीले बार्गेनिङ पावर बढाउनुपर्छ। नेगोसिएसन बार्गेनिङ पावर बनाउनु भनेको के हो भने, हामीसँग भएका हाम्रा स्रोतहरू यति महत्त्वपूर्ण छन् भनेर हामीले कन्भिन्स गर्न सक्नु पऱ्यो,
प्रमाणित गर्न सक्नु पऱ्यो
र हामीले सहजीकरण यो गर्छौँ भनेर फेरि सुनिश्चित पनि गर्न सक्नु पऱ्यो। हाम्रो चाहिँ ब्याकग्राउन्ड भनौँ न, त्यो हाम्रो स्ट्यान्ड भयो भने हामी नेगोसिएसनमा दरबार जान्छौँ। आफूले खुट्टा बढियो टेकेपछि मात्रै हामी अगाडि चाहिँ पुस गर्न सक्छौँ नि।
अब अर्को एउटा विषय चाहिँ जस्तो आनुवंशिक स्रोत परम्परागत ज्ञान सम्बन्धी जैविक चोरीको पनि विषयहरू चाहिँ विभिन्न हिसाबमा आइरहेको छ। हामीले राष्ट्रिय अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरू पनि त्यो विषयहरू पढ्न पाउँछौँ, खास गरिकन जैविक चोरी नियन्त्रण वा रोकथामका निम्ति चाहिँ कसको के भूमिका हुन्छ र यो चाहिँ कसरी क्षमता बढाउन सकिन्छ होला अनिल सर?
विभिन्न निकाय जो चाहिँ वास्तवमा भन्सार भनौँ, कृषि विकास मन्त्रालय भनौँ, वन तथा वातावरण मन्त्रालय र विशेष गरेर जसले चाहिँ इस्यु गर्छ एक्सपोर्ट र इम्पोर्टको लागि जुन इस्यु गर्छ, त्यो निकायहरू बिच चाहिँ अति नै सौहार्द र एक आफूमा कोअपरेसन र कोलाबरेसन हुन जरुरी देखिन्छ। त्यो गर्न सक्यो भने चाहिँ वास्तवमा यहाँले भन्नुभएको बाह्य पारिसेबाट चाहिँ बच्न सकिने चाहिँ छ।
अर्कालाई चोरको आरोप लगाउनुभन्दा पहिला आफ्नो थैली बलियो बान्नुपर्छ भन्ने नेपाली उखान छ। त्यसको लागि के भने, हामी चाहिँ हामीसँग यो हाम्रो स्रोत हो, हामीसँग छ, थियो, अहिले पनि छ, यो हाम्रो हो भनेर चाहिँ हामीले प्रमाणित गर्न, हामीले त्यसलाई चाहिँ देखाउन सक्यौँ भने अथवा त्यसलाई चाहिँ कसेर राख्न सक्यौँ भने बाहिर चोरेर लाने सम्भावना चाहिँ कम हुन्छ। तर जैविक चोरीमा अब मन्त्रालय, वन क्षेत्र, कृषि विभाग, त्यसपछि अरू चाहिँ हाम्रा चाहिँ भन्सारका चाहिँ कुराहरू पनि छन्, होइन, बोर्डर सिमानाका कुराहरू पनि हुन्छन्। यो विषयमा के भने, राष्ट्रिय कानुन दह्रो भयो, कुनै चिज बाहिर गइसक्यो भने पनि त्यसलाई चाहिँ हामीले फिर्ता ल्याउन सक्ने चाहिँ क्षमता के भने, हाम्रो प्रमाणितका कुराहरू गरेर राखेर यो हाम्रो चिज हो, हामीसँग यो छ है भनेर हामीले थाहा पाउनु पऱ्यो, बुझ्नु पऱ्यो र त्यसलाई चाहिँ सुरक्षित गर्नु पऱ्यो। त्यति भयो भने पनि धेरै चाहिँ अगाडि चाहिँ बढ्न सकिन्छ।
जैविक विविधता संरक्षण हामी सबैको साझा चासो र चिन्ताको विषय हो, त्यसैले यसका विविध पक्षबारे सूचना र जानकारी पुर्याउनु हाम्रो उद्देश्य हो। यस्तै एउटा प्रयास हो कार्यक्रम आनुवंशिक स्रोतमा पहुँच र लाभको बाँडफाँड। जैविक विविधताबारे जनसमक्ष स्पष्ट पार्ने हाम्रो प्रयासलाई यहाँहरूले सकारात्मक रूपमा लिनुहुनेछ भन्ने विश्वासका साथ आजलाई कार्यक्रमबाट बिदा माग्दैछौँ। यहाँहरूको कुनै सुझाव, सल्लाह र प्रतिक्रिया भए हाम्रो इमेल ठेगाना avsmofsc@gmail.com पठाउन सक्नुहुनेछ। यो कार्यक्रम www.naturekhabar.com लगइन गरेर पनि सुन्न सक्नुहुन्छ। 15 दिनपछिको शनिबार यही समयमा नयाँ विषय र प्रस्तुतिका साथ आउने नै छौँ। आजलाई बिदा भयौँ। नमस्कार।